नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। हालै पार्टी विभाजनको मारबाट गुज्रिएको जनता समाजवादी पार्टी नेपालले विभाजनको क्षति कम गर्ने र राजनैतिक मुद्दाहरूलाई बलियो बनाएर अघि बढ़ने निष्कर्ष निकालेको छ। भर्खरै मात्रै पार्टीमा अधिवेशन सम्पन्न गरेको जसपा नेपालले केन्द्रीय समितिको बैठकबीच विभिन्न मुद्दाहरूमा प्रशिक्षण समेत गरेर पार्टीलाई पुनर्ताजगी दिलाउने प्रयास थालेको छ। ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सत्ता सहकार्यका क्रममा संविधान संशोधनका मुद्दा समेत उठाएपछि सो पार्टीले उक्त मुद्दाको समर्थन पनि गरेको छ। समसामयिक राजनीति र पार्टी जीवनबारे कुराकानी गर्नेछौ। जनता समाजवादी पार्टी नेपाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्क हुनुहुन्छ। अध्यक्षज्यू स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब यहाँहरूले भर्खरै केन्द्रीय समितिको बैठक पनि गर्नुभयो र बैठकमा मूल रूपमा पार्टीमा प्रशिक्षणका कार्यक्रमहरू पनि भयो। अब यहाँहरूको पार्टी विभाजनले पारेको क्षति कम गरेर अगाडि बढ़ने बारे त्यस विषयमा छलफल भएको नेताहरूले बताउनुभयो। अब यहाँहरू चाहिँ पार्टी विभाजनको मारलाई अथवा त्यसबाट भएको क्षतिलाई कसरी कम गर्नेतिर ध्यान दिइरहनु भएको छ?
अब अहिले वास्तवमा भन्ने हो भने मुलुकमा राजनीतिक संकट, आर्थिक संकट, नैतिक संकट र विश्वासको संकटको अवस्थामा छ। यही अवस्थामा मुलुकलाई अगाडि बढाउन सम्भव देखिन्न। राजनीतिक अस्थिरता र विश्वासको संकट, नैतिक संकट भन्नाले आज मुलुकमा बिचौलियाहरूको राज्य, कमिशनखोरहरूको राज्य, दलालहरूको राज्य जस्तो छ। उनीहरूले जोसुकै सरकार आए पनि चलाउने उनीहरूले, राजनीतिक अस्थिरतादेखि लिएर अब हेर्नुभयो यहाँले एक वर्षमा कति पटक सरकार गरिदिए। यो अवस्थामा मुलुक चल्न सक्दैन र यसकारणले चाहिँ के हो भन्दाखेरि संविधानमा सुधार गर्नुपर्दछ, परिमार्जन गर्नुपर्दछ, आवश्यक परे पुनर्लेखनी गर्नुपर्छ। त्यसका लागि हामीले अहिले संघीय गणतन्त्र भनेका छौँ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो, तर शासन व्यवस्था संघीयताको नाममा एकात्मकता जस्तो छ। प्रदेशहरू छन् अधिकारविहीन, कानूनविहीन, स्रोत र साधन विहीन रहेका छन्। स्थानीय तह छ प्रदेशमा, तर प्रदेशको त्यहाँ कुनै क्षेत्राधिकारमा कुनै पर्दैन। अब अर्थतन्त्र चौपट भएर गएको छ, त्यसकारण निर्वाचन प्रणाली छ, तर यस्तो विकृत मुलक छ, यति महँगो छ यो गरिब देशमा, जनता आम जनताले सोच्नै नसक्ने अवस्था हुँदैरहेको छ भने यावत कुराहरू, यसमा न्यायपालिका छ, त्यहाँ पनि राजनैतिक नीति भागवण्डा छ, संवैधानिक निकायहरू कि त आफ्नो मान्छे, कि त लेनदेनका मान्छे, कि त दलको मान्छे भन्नेमा छ। अनि कसरी यो देशमा चाहिँ के छ भन्दाखेरि लोकतान्त्रिक गणतन्त्र संस्थान, कसरी मुलुकमा आर्थिक विकासको लागि सुशासन हुन्छ, कसरी यो मुलुकमा चाहिँ के छ भन्दाखेरि जनता अधिकार सम्पन्न हुन्छन्, कसरी यो मुलुकमा राजनीतिक स्थिरता हुन्छ, कसरी यो मुलुकको अर्थतन्त्र सुध्रिन्छ, कसरी यो मुलुकमा चाहिँ के छ विश्वासको संकटको अन्त हुन्छ, यी अब आजको सवाल, गम्भीर सवाल हुन्छ, यसलाई हल गर्नुपर्छ भन्ने हो।
अध्यक्ष, जुन यी कुराहरू यहाँले राख्नुभयो यी निकै महत्वपूर्ण सन्दर्भहरू छन्, यद्यपि सत्तामा हुँदा यो कुरा कसैले उठाउँदैन, समस्या सबैलाई थाहा छ।
हैन, सरकारमा हुँदा पनि हामी त छडी छडी कालमा सरकारमा,
सबै छेडीकै छ, किनभने सरकार अस्थिर छ, सबै
दुई महिनामा,
हजुर त्यही त,
सबैले चाहिँ छ महिना यस्तै हो। तथापि पनि मैले त यहाँलाई याद होला कि योभन्दा पछिल्लो पटक केपी ओली शर्माको सरकारमा हुँदाखेरि केही दिनका लागि कानून मन्त्रालय नहुँदाखेरि संविधानलाई संशोधन गरौं, परिमार्जन गरौं, राजनीतिक व्यवस्थामा सुधार गरौं भनेर मैले त क्याबिनेट वार्डमा प्रस्तावै लगेको थिएँ, एउटा उच्च स्तरीय संविधान विज्ञहरूको आयोग बनाऊ र संविधानलाई पुनरावलोकन गरौँ भनेर। पुनरावलोकन यस कारणले पनि जरुरी छ कि यो संविधान बन्दाखेरि सबै नेपाली जनताले स्वीकार गरेको थिएन। मधेसले त अस्वीकार गरेको थियो, पहाड़मा पनि जनजातिहरूले विभिन्न समुदायहरूले अस्वीकार गरेको थियो। यत्रो ठूलो जनसंख्याले अस्वीकार गरेको संविधानलाई सबैको स्वीकारको संविधान बनाउने या यत्तिकै लादेर जाने, यो परिस्थितिको पनि अन्त्य गर्नुपर्छ भनेर संविधानलाई संशोधन गरेर सर्वस्वीकार्य गर्ने, राजनीतिक स्थिरता दिने र गन्तव्यतर्फ मुलुकलाई लानलाई संवैधानिक बाटो कानुनी बाटोहरू क्लियर हुनुपर्छ, स्पष्ट हुनुपर्छ भनेर मैले त्यसका लागि चाहिँ संविधान संशोधन गरौँ भनेर पटक पटक पार्टीहरूसँग सम्झौता पनि भएको र पहिले त प्रस्तावै लग्या हुन् त सरकारमा हुँदाखेरि या नहुँदाखेरि यी कुराहरू त हामीले सुरुदेखि नै उठाएर आएकै कुरा हो।
त्यही त अध्यक्षज्यू, अब यी सन्दर्भहरू जुन छन्, अब यहाँहरूले एउटा समूहले संविधानलाई अस्वीकार गर्यो, अरूले स्वीकार गरे, जुन एउटा सन्दर्भमा हजुर जिज्ञासा सुन्छ हजुर हजुर यहाँलाई म भन्न दिन्छु, जिज्ञासा सुन्नुहोस् अनि त्यसपछि यहाँलाई म भन्न दिन्छु। यहाँ भन्नुहोला जस्तो जसरी एउटा भनौँ एउटा पक्षले अस्वीकार गर्यो तर मूल रूपमा अस्वीकार गरेको देखिएन, किनभने मन्त्री हुन जानुभयो, यहाँहरू सरकारमा पटक पटक जानुभयो, सहभागिता जनाउनुभयो। मैले भन्न खोजेको कस्तो भने अब विचारले चलाउने हो, होइन राजनीति र विचारले चलाउने हो। अब हामीले यो 70 वर्षमा 7 संविधान बनाइसक्यौं, फेरि पनि यहाँहरू संविधान पुनर्लेखनको सन्दर्भ उठाउँदै हुनुहुन्छ। अस्थिरता त यहीँबाट आएको छ नि त, दही पनि त्यसैमा छ, चिउरा पनि त्यसैमा छ, चियापत्ती पनि त्यसैमा छ, नुन पनि त्यसैमा छ, चिनी पनि त्यसैमा छ, यो स्पष्टता भएन क्या? जस्तो अब विचार
यो संविधान त्रुटिपूर्ण छ भन्ने कुरा त जसले यो विश्वको उत्कृष्ट संविधान हो हामीले बनायौँ भनेर तिनीहरूले भन्न थालिसकेको छ, स्वीकार गरेको छ। संविधान भनेको कुनै ढुङ्गाले लेखेको अक्षर होइन, यो परिवर्तनशील हो। नेपालमै भन्नुहोस् न, अहिले छोटो अवधिमा 7 संविधान बनिसक्यौँ होइन, किन त भन्दाखेरि संविधान समय सापेक्ष नबनाएको कारणले। यो संविधान यहाँलाई स्पष्ट थाहा छ, यो संविधान सभाबाट बनाइएको भने तापनि मसौदालाई संविधान सभामा छलफलै गरिएन। 360-370 जति संशोधनहरू परेका थिए त्यसमा छलफलै भएन, जबरजस्ती व्हिप मात्र घोषणा गरियो। त्यो त्रुटिपूर्ण संविधान हो, घोषणाको निर्माणको प्रक्रिया पनि गलत थियो र देशको ठूलो हिस्साले जनताले नै चाहिँ के छ अरे आफ्नो असन्तुष्टि जाहेर गर्यो। अब संविधानलाई हामीले के देख्यौँ भन्दाखेरि यो संविधान त्रुटिपूर्ण छ, यो संवैधानिक प्रक्रियाबाटै यसलाई परिमार्जन गर्न सकिन्छ। यदि त्यो बेलादेखि देशमा चाहिँ यो संविधानलाई खारेज गर भनेर आन्दोलन भएको भए आज मुलुकको दुर्दशा हुने थियो, तर त्यो गरेन। संविधान संशोधनको प्रक्रियाबाटै अगाडि बढ्नुपर्छ र योभन्दा पहिला 2 संशोधन गरे त्यो नाम मात्रको संशोधन। संशोधन कस्तो भन्दाखेरि एउटा उदाहरण भनिदिन्छु, निर्वाचन क्षेत्र निर्धारण गर्दा पहिला के थियो भने भूगोल र जनसङ्ख्याको आधारमा गर्ने, संशोधन गरेर के गर्यो भने जनसङ्ख्या र भूगोलको आधारमा गर्ने, यो पनि संशोधन हो, यसले समस्या हल गर्छ। हामी कहाँ शासकीय स्वरूप, निर्वाचन प्रणाली, संवैधानिक न्यायालयको संरचना लगायतका धेरै विषयहरू छ जसमा चाहिँ के भन्दाखेरि परिमार्जन गर्न जरुरी छ, पुनर्लेखन गर्न जरुरी छ, संशोधन गर्न जरुरी छ। समयका साथ संवैधानिक व्यवस्थाहरू परिवर्तन भएन भने त्यहाँ जनताको असन्तुष्टि बढ्छ र विद्रोह हुन्छ र राजनीतिक अस्थिरता सुरु हुन्छ।
यो जुन विचारहरू या संगठनहरू जसले चलाउँछन् या यहाँहरू जस्ता नेताहरू, यहाँहरू जस्तो नेताहरू नै विधि विधान अनुसार चल्न सक्नु भएन, यहाँहरूले नै पार्टीमा अधिनायकवाद लाद्नुभयो, यहाँहरूका विचार नै पुरानो भइसक्यो, यहाँहरू आफै पुरानो भइसक्नुभयो, वर्षौं चाहिँ नेतृत्वमा हुनुहुन्छ, यहाँहरूले के चाहिँ जनताका कुरा उठाउनु होला भनेर यहाँको पार्टीका चाहिँ भनौँ न ठूलो संख्याका साथीहरू यहाँलाई छोडेर जानुभयो, यहाँलाई त्यो चाहिँ लाग्दैन कि मेरो कहीँ न कहीँ संगठनलाई चलाउन सक्ने कुरा या मेरो विचार या मैले उठाएका सन्दर्भलाई पनि परिमार्जन गर्नुपर्ला, त्यसलाई पनि उस्तै परि पुनर्लेखन गर्नुपर्ला, या अर्को संगठनको चलायमान बनाउनलाई अर्कोलाई नेता बनाउनु पर्ला?
अब हेर्नुहोस् यो बहुदलीय व्यवस्थामा आउने र जाने दलहरूमा रहिरहन्छ, मान्छेले स्वेच्छाले आउँछन्, स्वेच्छाले बस्छन्, स्वेच्छाले जान्छन्, यो स्वतन्त्रता हो, यो हुनु पनि रहनु पर्दछ। तर फेरि के छ भने यहाँलाई स्पष्ट छ, राज्य प्रधानमन्त्री नै, देशको सरकार प्रमुखले नै, प्रधानमन्त्रीले नै, मैले चाहिँ के छ भने यो पार्टी फुटाइदि भनेर भाषण गरेको सुन्नु भएको छ। राज्यको स्रोत र साधन शक्ति लगाएर जब निर्माण भवनमा के छ भने निर्माणाधीन रहेका दलहरूलाई होइन कुटाउन थालिन्छ आफ्नो सत्ता जोगाउनका लागि, त्यो अभ्यास कतिको लोकतान्त्रिक हो, कतिको नैतिकवान हो, त्यसले मुलुकलाई कतिको चाहिँ के छ भने सही बाटोमा लान्छ भन्ने त्यो पनि यहाँहरूले बुझ्नु भएकै कुरा हो। त्यस कारणले चाहिँ के हो भने
तत्कालीन प्रधानमन्त्री जसलाई जसलाई यहाँले
एकदमै गलत छ
हजुर, जसलाई यहाँले लक्षित गर्दै हुनुहुन्छ अध्यक्षज्यू,
मुलुकको अध्यक्षज्यू हजुर हित अनुकूल छैन
हजुर, यहाँले जसलाई लक्षित गर्दै हुनुहुन्छ
वेस्ट मिस्टर मोडेलको पनि विकृति रूपको जब नक्कल गरिएको छ अनि त्यसले धान्न त सक्दैन नि। जुन बेला दल जडक भन अहिले दलीय व्यवस्था छ, पहिला पनि त यो त सातौं संविधान हो नि, अरू संविधानहरूको के हकीकत भयो? 2047 संविधान त दल राजा मिलेर बनाएको संविधान हो नि, तर त्यो संविधान एउटा पनि संशोधन नभइकन कतिखेर बाटामै चाहिँ सिद्धियो नि, त्यतिखेर त बेग्लै अवस्था थियो। त्यस कारणले संविधान जनताको सबै जनताले कमसेकम अधिकांश जनसमुदायहरूले स्वामित्व ग्रहण गरेको यो मेरो हो भन्ने कुरा जबसम्म हुँदैन नि त्यहाँ स्थिरता खोजेर पाइँदैन।
त्यो चाहिँ कहिले हुन्छ, त्यो कसरी हुन्छ अध्यक्षज्यू? यहाँ
यो संविधानलाई समय सापेक्ष संशोधन गर्नुपर्छ। अहिले नेपाल संघीय गणतन्त्र भनेको छ
हजुर,
संघीयता नै हो त यो, के संघीयता भएका मुलुकहरूमा यस्तै अभ्यास छ? प्रदेशहरूमा कर्मचारी तन्त्र हुँदैन, प्रहरी प्रशासन हुँदैन, कानून हुँदैन, अनि चल्या छ दुनियाँमा कहीँ? अनि निर्वाचन प्रणाली चाहिँ के हो भने यस्तो विकृतिमूलक छ, जहाँ चाहिँ के छ भन्दाखेरि तपाईँको समानुपातिक समानुपातिक जस्तो छैन, प्रत्यक्षमा चाहिँ मनी पावर र मसल पावर प्रयोगको विकृति, धन तन्त्रको बोलबाला चुनाव प्रणालीमा हुने, यसले नेपाल जस्तो ठाउँमा धान्न सक्छ।
अनि अध्यक्षज्यू यहाँले भने जस्तो हजुर, यहाँले भनेको जस्तो अध्यक्षज्यू
जनतामा गएको छ
हजुर,
अनि न्याय जनताले छिटो छरितो पाउन सकिराखेका छैन, त्यसैले न्यायपालिकाको पुनर्संरचना गर्न आवश्यक छ भन्दाखेरि यस्ता धेरै कुराहरू छन् शासकीय यसमा तपाईँको जसलाई चाहिँ संशोधन गरेर समय सापेक्ष र मुलुकलाई चाहिँ के छ भन्दाखेरि गति दिनका लागि गति दिने गरी राजनीतिक स्थिरता हुने गरी चाहिँ किन रूपान्तरित नगर्ने?
यसको बाधक चाहिँ कसलाई देख्नु भएको छ यहाँहरूले?
अब यो बाधक जसले तपाईँको चाहिँ यो जबरजस्ती जुन 72 सालमा जबरजस्ती इमर्जेन्सी लगाएर गोली ठोकेर जसले संविधान घोषणा गराए, व्हिप लगाएर घोषणा गराए, जसले संसद माथि पनि
व्हिप त दलीय व्यवस्थामा यहाँहरूले पनि गरिरहनु भएको छ,
लिनुपर्छ यो संविधानको
व्हिप त यहाँहरूले पनि गरिरहनु भएको छ नि, आफ्नो अनुकूलतामा
यसरी नबनाऊ संविधान, यो संविधानले देश धान्दैन भनिराखेका थियौँ, यो संविधानले मुलुकलाई गति दिँदैन, यो त्रुटिपूर्ण छ, यसलाई सही गर भनेर त हामी सडकमा थियौँ
हजुर। अहिले 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 हजुर अहिले अब दुई ठूला दलले संविधान संशोधन भनिरहेका छन्, यहाँहरूले पनि भनिरहनु भएको छ, तर अब यहाँले भने जस्तो राष्ट्रिय एकता भनौँ न अब सबैले मान्ने भन्ने त्यो सम्भावना त संसारमा कोही पनि हुँदैन। यदि त्यो हुन्थ्यो भने त यो बहुदलीयता बहुलवाद यी धेरै पार्टीहरू यो सबै विचारहरू फरक व्यक्तिहरू किन यो सबै चाहिन्थ्यो होइन? दृष्टिकोण त फरक फरक हुन्छन् नै होइन, तर यद्यपि मुलुकलाई चाहिने गरी भनौँ न मुलुकको यहाँले अघि निकै एउटा महत्वपूर्ण सन्दर्भ उठाउनु भएको थियो कि राजनीति संकटको कुरा आर्थिक संकटको कुरा, अब हामी 70 वर्षदेखि संविधानमै जुधिरहेछौं, संविधानै भएन भनिरहेछौं, काम हामी कसैले गर्दैनौं, सरकारमा सबै पार्टी पुगेका छन्। मैले अघि भने यहाँ सरकारमा जानलाई विचारवाद केही चाहिँदैन, दही पनि त्यसैमा छ, चिउरा पनि त्यसैमा छ, चियापत्ती पनि त्यसैमा हालिया छ, नुन पनि हालिया छ, चिनी पनि हालिया छ, सबै मिल्या छ, सरकारमा जाउन्जेल सब चुपचाप छन्, तर बाहिर जाने बित्तिकै फेरि क्रान्तिकारी कुराहरू भइरहेको छ। हामी 70 वर्षदेखि राजनीति कुरै चाहिँ गरिरहेछौं, समाधान कोही दिँदैन। अब यो यहाँ एउटा पार्टीको नेता हुनुहुन्छ, यहाँको पार्टी भर्खरै विभाजित भयो, यहाँकै पार्टीका साथीहरूले यहाँको नेतृत्व हामी मान्दैनौ भने अब यसलाई कसरी आफू पनि अलिकति फरक भएर मुलुकका लागि अब किनभने यहाँहरूको अब उमेर पनि भनौँ न बिस्तारै जाँदैछ मुलुकका लागि चाहिँ कसले कहिले कसले सोचिदिने हो
यो यो संविधान संशोधन परिमार्जन गर्नु भनेको मुलुककै लागि सोचियो र यहाँले भन्नु नि हामीले त संविधान घोषणा भएकै दिनदेखि लिएर पटक पटकमा सरकारमा जाँदा पनि सरकारमा रहेका दलहरू नेतृत्व गरेका दलहरूले सम्झौता लिखित सम्झौता गरेका छन् संविधान त्रुटिपूर्ण छ यसलाईसम्म यसलाई संशोधन गर्ने भनेर र कति पटक त के हो भन्दाखेरि सरकारमा हामी हुँदा या बाहिरबाट समर्थन गर्दाखेरि पनि संविधान संशोधनको प्रस्ताव संसदमा गयो बहुमत पुग्यो तर दुई तिहाई नपुग्दा पारित हुन सकेन त्यस कारणले हामीले आज आएर अचानक उठाएको होइन संविधान संशोधनको मलाई लाग्छ पहिलो उठाउने पार्टी नै हाम्रो हो र निरन्तर रूपमा उठाउँदै आएको पार्टी पनि हो आज ठूला पार्टीहरू नेपाली कङ्ग्रेस एमालेले पनि आज संविधान संशोधन गर्नुपर्छ भन्दाखेरि अब संविधान संशोधनको महसुस भयो अब यसलाई सही दिशामा लैजाउँ यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने गरी र जनतालाई शक्तिशाली बनाउने गरी लैजाउँ भन्ने कुरा मात्रै हो
यहाँले अघि एउटा आरोप लगाउँदै हुनुहुन्थ्यो कि तत्कालीन प्रधानमन्त्रीमाथि जसले पार्टी फुटाएको भन्नुभयो र उहाँले सार्वजनिक पनि गर्नुभयो भनेर पनि भन्नुभयो अब उहाँ त यहाँहरूसँग समाजवादी मोर्चामै हुनुहुन्थ्यो अधिकांश विचार धारणा मिलिरहेछ भन्नुहुन्थ्यो
हामी सरकारमै थियौं
हजुर त्यही त
अनि उहाँले चाहिँ यहाँलाई सुन्नु होला सिन्धुलीमा गएर भाषण गर्नु मैले पार्टी फुटाए भनेर मैसँग भेट हुँदाखेरि मेरो सरकार ढल्ने डर भयो त्यस कारणले फुटाइदिएको सरकार जोगाउनलाई भन्ने एउटा काल्पनिक कुरा गर्नुभयो त्यो त उहाँले ओपन कुरा गरेकै कुरा मैले भने हो कुनै आरोपहरू उहाँले स्वीकारोक्ति नै हो
उहाँले त्यस्तो चाहिँ किन हुँदो रहेछ भने कि अब विचार मिलिरहेछ एउटै मोर्चामा हुनुहुन्छ एउटै सरकारमा हुनुहुन्छ
मैले भने नि विश्वास र नैतिकताको संकट छ मुलुकमा मुलुकमा राष्ट्रिय एकताको संकट छ मुलुकमा चाहिँ के छ भने संवैधानिक संकट छ कानुनी संकट छ राजनीतिक संकट छ आर्थिक संकट छ बहुआयामिक संकटमा मुलुक फस्दै गएको छ यसरी मुलुक चल्दैन यस्तो अभ्यास गलत अभ्यास हो यो अहिलेको जुन वेस्टमिन्स्टर मोडलको विकृत रूपको जुन नक्कल गरिएको छ संसदीय प्रणाली यो नै चाहिँ के छ भन्दा प्रणालीले मुलुकलाई गति दिन सक्दैन यसमा यस्तै हुने हो त्यो त मैले पटक पटक भन्दै आएकै कुरा हो नि
त्यही त अब यो चक्रव्यूहबाट कसरी निकाल्ने कसले निकालिदिन्छ ठ्याक्कै तपाईँ
निकाल्ने त राजनीतिक दलहरूले नै हो
हजुर
राजनीतिक दलहरूले नै हो संसदमा उनीहरू नै छन् र संसदबाटै समस्याको समाधान खोजौँ भने हो यदि संसदबाट समस्याको समाधान निस्केन भने जनता सडकमा आउँछ र त्यहाँनिर विद्रोह हुन्छ विद्रोह भए हुन्छ त्यहाँ नयाँ क्रान्ति हुन सक्छ त्यसले गर्दाखेरि हेर्नु भएन बङ्गलादेशमा कसरी चाहिँ के छ भने संकट आयो
त्यही त अब यो संविधान संशोधनका जुन अन्तर्वस्तुहरू छन्
संकट आएर
अध्यक्षज्यू
लोकतन्त्र नै समाप्त भयो
हजुर अध्यक्षज्यू
धेरै मुलुकहरू यस्ता संकटहरू गुज्रिनु परेछ नेपालै पटक पटक संकटमा परेको छ
हो हजुर
त्यस कारणले दुनियाँका चाहिँ के अनुभवहरू आफ्नै मुलुकका अनुभवहरू सिकेर आग्रह पूर्वाग्रह रहित भएर सबैलाई समेट्ने गरी चाहिँ के छ भन्दाखेरि संवैधानिक व्यवस्था गर्नुपर्छ या संविधानलाई आवश्यकता अनुसार संशोधन गरेर अगाडि बढ्नुपर्छ
आदरणीय श्रोता समसामयिक राजनीति र पार्टी जीवनबारे आज हामी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौं अध्यक्षज्यू जस्तो अब भनौँ न यी समस्याहरू छन् समस्याहरूबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने सन्दर्भ यहाँले उल्लेख गर्नुभयो के हामीले 70 वर्षको अनुभवबाट हामीले केही सिकेनछौं कि के हो हाम्रो यो क्रमशः हामी सकारात्मक बाटोमा गइरहेका छौं कि अथवा भनौँ न सत्तामा रहेका चाहिँ नेताहरूसँग कुरा गर्ने भने अब मुलुक बिस्तारै राम राज्यतर्फ अगाडि बढ्छ भन्नुहुन्छ तपाईँ नै सत्तामा हुँदा पनि मैले थुप्रैपल्ट कुरा गरेका छु अब हामी यो गर्छौं त्यो गर्छौं पक्कै भन्नुभएको छ अब अहिले फेरि ठ्याक्कै प्रतिपक्षमा गएपछि अब यो मुलुक एकदम अन्धकारमै छ भन्ने जस्तो हुन्छ यो मुलुक वास्तवमा कस्तो अवस्थामा छ
होइन मुलुकमा एउटा कुरा छ सरकारले पनि स्वीकारेको के हो भन्दाखेरि मुलुकको अर्थतन्त्र अहिले चौपट छ यहाँलाई म एउटा उदाहरण दिउँ अस्ति मात्रै सर्वोच्च अदालतले कर्मचारीहरूको तलब समायोजन गर भन्ने हतपत निर्णय गरे प्रधानमन्त्री भन्छ पैसा कहाँबाट ल्याउनु छैन भनेको अर्थ के हो भने मुलुकको अर्थतन्त्र चौपट छ आयात बढ्दो छ निर्यात घट्दो छ जनताको जीवन स्तर उठ्निराखेको छैन अहिले हाम्रो मुलुक रेमिटेन्सले धानेको छ आन्तरिक उत्पादन र चाहिँ बजारले धानेको छैन अवस्था त्यस्तो छ ऋण नेपाल जस्तो गरिब मुलुकमा आज झण्डै झण्डै 24 खरबको ऋण पुग्न लागिसकेको छ, त्यसको ब्याज तिर्न सक्ने अवस्थामा छ, भ्रष्टाचार चरम सीमामा छ। यो त यथार्थ हो नि,
त्यही त हामीले अब यो यथार्थ यही यथार्थलाई बदल्ने कि हजुर यथार्थलाई बदल्ने कि हामी यसैको राग अलापी राख्ने भन्ने
यथार्थलाई बदल्न पर्छ। बदल्न कहाँ कहाँबाट बदल्ने? त्यसका सूची बनाएर एउटा सहमति दलहरू बीच राष्ट्रहितमा एउटा सहमति गरेर बदल्नु पर्ने कुन कुन क्षेत्र हो?
यहाँको केन्द्रीय समितिको बैठक बसेको थियो हजुर हजुर यहाँको केन्द्रीय समितिको बैठक बसेको थियो, त्यस्तो खालको केही सूची गर्नु भएको छ यहाँहरूले? हजुर यहाँहरूले यहाँको केन्द्रीय समितिको बैठक भर्खरै बस्यो, त्यस्तो खालको केही सूची तयार गर्नु भएको छ कि मुलुकलाई? अब यो
हामीले 47-67 वटा सूचीहरू हामीले सार्वजनिक गरेका छौँ यी कार्य मुलुकमा गर्नुपर्छ भनेर।
हजुर
त्यहाँ संविधानको संशोधनदेखि लिएर कृषिको आधुनिकरण, शिक्षा आज ध्वस्त छ त्यसलाई परिवर्तन, स्वास्थ्य नीतिमा परिवर्तनदेखि लिएर चाहिँ के छ भन्दाखेरि हामीले आर्थिक प्रणालीमा चाहिँ पुनर्विचार लगायतका विषयहरू गर्नुपर्ने कुराहरू हामीले राखेका छौँ। भ्रष्टाचार र नियन्त्रण गरी सुशासन गर्नका लागि एउटा चाहिँ जनलोकपालको व्यवस्था लगायतका विषयहरू हामीले उठान गरेका, जो सम्पूर्ण विषयहरू मुलुकको जनताको हितका लागि नै हो।
हजुर अध्यक्षज्यू, अब करिब करिब अन्त्य अन्त्यमा छौँ, अन्तिम जिज्ञासा यहाँलाई यहाँको पार्टी संगठनका बारेमा। यहाँहरूले जतिखेर पार्टी बनाउनु भएको थियो, जनता समाजवादी पार्टीको पहिला जुन मधेसी जनअधिकार फोरम, तत्कालीन समयदेखि यहाँहरूका सहकर्मीहरू जो हुनुहुन्थ्यो, आज जनता समाजवादी नेपाल यहाँ आइपुग्दाखेरि यहाँका धेरै सहकर्मीहरूको बाटो फरक भइसकेको छ। यद्यपि यहाँ निरन्तर त्यो मोर्चाको नेतृत्व गरेर हिँडिरहनु भएको छ, आफ्नो पछाडि अथवा आफ्ना साथमा जो छन् उनीहरूलाई लिएर पनि हिँडिरहनु भएको छ। यहाँको संगठन सुदृढीकरणको सन्दर्भमा यहाँका भनौँ न पार्टी बनाउँदाखेरिका पार्टी त्यसै बनाएको होइन होला, यहाँहरूले विद्यमान पार्टीहरूले राम्रो काम गर्न सकेन नभए हामी गरौं भनेर त्यतिखेर विचार मिलेकाहरूका बीचमा पार्टी बनाउनु भएको होला, किन उहाँहरूका बीचमा पछिल्लो दिनमा यहाँहरू चाहिँ टाढिनुभयो, यहाँको पार्टी किन पटक पटक फुट्यो?
अब यस्तो हुन्छ के हो भन्दाखेरि अहिलेको अवस्थामा नेपालमा विचार, आदर्श, सिद्धान्त भन्दा पनि शुभ लाभ, लेनदेन, अवसर बढी महत्व हुने गर्दो रहेछ। जो फुटेर गए तिनलाई सरकारमा गए, फुट्ने बित्तिकै फुटाउनेले सरकारमा ल्याइदिन्छु फुटा भने गए, सरकारमा रहन्जेल दुई चार दिन यसो हल्ली खल्ली गयो, त्यसपछि पतन भएर गयो। किनभने जब मान्छेको आदर्श, सिद्धान्त, नैतिकताबाट च्युत हुन्छ अनि व्यक्तिगत स्वार्थ, अवसर र आफ्ना अतिरिक्त आत्माहरूलाई चाहिँ के छ भन्दाखेरि तृप्तिका बाटोमा मृग मृतिका जस्तै चाहिँ के मृग तृष्णा जस्तै चाहिँ दौडिन्छ, त्यसले चाहिँ के गर्छ भन्दाखेरि पार्टीहरू, राजनीतिकहरू एक ठाउँ रहँदैन। एक ठाउँ रहेका पार्टीहरू पनि नेपालमा कस्तो छ भन्दाखेरि दुर्भाग्य कुरा हो, गुटको मोर्चा जस्तो छ, कहीँ छोडेर जान्छन्, कहीँ गुटका मोर्चाहरू छन् र एकले अर्कालाई त्यहाँ चाहिँ धोका दिइराखेका हुन्छ, त्यो यहाँहरूले देखिरहनु छ, देश जनताले देखिरहेछ। त्यस कारणले भनेको अहिलेको राजनीतिक प्रणालीलाई सुधारौँ, यो प्रणाली नै चाहिँ नैतिकताको सङ्कट उत्पन्न गरेको छ।
हजुर, अब यहाँले चाहिँ जो जो बचे खुचेका हुनुहुन्छ अथवा जोसँग यहाँ हुनुहुन्छ, नयाँ पनि थुप्रै आउनु भएको छ यहाँहरूसँग, यहाँहरूको संगठनले चाहिँ अब ती आदर्शलाई अगाडि बढाउँछ या पछि फेरि
व्यक्ति आइजाइरहन्छ, संगठनमा खासै त्यसको चाहिँ त्यति प्रभाव हुँदैन, उही संसदमा गणितमा मात्रै हेरफेर हो, तर जनतामा, संगठनमा, कार्यकर्ता पंक्तिमा त्यसको खासै अर्थ राख्दो रहेछ।
अध्यक्षज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापा सहित सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।